यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। उपसभामुख शिवमाया तुम्बा हाम्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकको निर्णय। प्रदेश नम्बर 3 को नाम बागमती र राजधानी हेटौँडा राख्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष सहमत। 298 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै र संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्यमा आएको आँधीका कारण 8 जनाको मृत्यु। अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको हिजो बसेको बैठकले प्रतिनिधि सभामा रिक्त सभामुख पदमा पार्टीका तर्फबाट उम्मेद्वारी दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले त्यसका लागि पार्टीका तर्फबाट निर्वाचित उपसभामुख शिवमाया तुम्बा हाम्फेलाई राजीनामा गराउने निर्णय गरेको बैठकपछि नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
प्रतिनिधि सभामा रिक्त सभामुख पदको निर्वाचनको सन्दर्भमा हाम्रो पार्टीको तर्फबाट एउटा निर्णय गरेको छ, जस अनुसार रिक्त सभामुख पदमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट उम्मेद्वारी दिने। त्यस प्रयोजनका लागि हाम्रो पार्टीका तर्फबाट उपसभामुख पदमा निर्वाचित श्री शिवमाया तुम्बा हाम्फेले उपसभामुख पदबाट राजीनामा दिने। धन्यवाद।
सभामुखमा उम्मेद्वारी निर्णय भएको भए पनि पार्टीका तर्फबाट उम्मेद्वार कसलाई बनाउने भन्ने बारे भने निर्णय भइ नसकेको र बैठकमा त्यस विषयमा कुनै छलफल पनि नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा धुम्बारा स्थित पार्टी कार्यालयमा हिजो आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरूलाई समय छँदै जति सक्दो चाँडो एकताबद्ध हुन आह्वान गर्नुभयो। अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा माओवादी र नेकपा एमाले बीचको एकतापछि मुलुकमा राजनैतिक स्थायित्व, स्थिर सरकार गठन सँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताउनुभयो। नेत्र विक्रमचन्द विप्लव नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नुभएका नेता मोहन कार्की जीवन्त र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्नुहुँदै उहाँले अब देशलाई समाजवादतर्फ लैजाने आधार तयार भइरहेको बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी संचालनको योजना नहुँदा समस्या आएको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारसँगको कुराकानीमा महामन्त्री डाक्टर कोइरालाले आगामी महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाउँदै मजबूत बनाउने नेतृत्व चयन गर्ने दावी गर्नुभयो। उहाँले सरकारले जनअपेक्षा अनुसार काम नगरेको र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको बताउनुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रदेश नम्बर 2 को विकास संघीय सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ। महोत्तरीको बर्दीवासमा प्रदेश नम्बर 2 को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरेको प्रदेश समन्वय समितिको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर खतिवड़ाले संघीय सरकारले प्रदेश नम्बर 2 को समृद्धिका लागि विशेष आयोजना तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको बताउनुभयो। उहाँले पूर्व पश्चिम राजमार्गको स्तरोन्नति, पूर्व पश्चिम रेल संचालन लगायतका काम पनि छिट्टै हुने बताउनुभयो। कार्यक्रममा 2 नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सबैको सहकार्य र समन्वय भएमा छिट्टै प्रदेश समृद्धि र सुशासनतर्फ अघि बढ़ने बताउनुभयो। बैठक आज पनि जारी छ। 3 नम्बर प्रदेश सभाको हिजोको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर 3 को राजधानी हेटौँडाको प्रस्ताव पेश गर्नुभयो। मुख्यमन्त्री पौडेलको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिया, राप्रपाकी सांसद रीता माझी र राप्रपा संयुक्तकी सांसद रीना गुरूङले समर्थन जनाउनु भएको थियो। हिजोको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाले प्रदेशको नाम बागमती प्रस्ताव पेश गर्नुभएको थियो। प्रदेश नम्बर 3 को प्रदेश सभाको बैठक आज बिहान 9 बजेका लागि बोलाइएको छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले मीडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताउनु भएको छ। हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले विधिको शासन, सुशासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो हुने बताउनुभयो। पूर्व राष्ट्रपति डाक्टर यादवले 3 तहका सरकार बीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउनुहुँदै राष्ट्रको समस्या संघीय सभाबाट समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन सरकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताउनु भएको छ। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको प्रथम राष्ट्रिय साधारण सभाको हिजो उद्घाटन गर्नुहुँदै उहाँले यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका व्यतिथि र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरूरी रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बौद्धिक जनशक्ति र पुँजी पलायन रोक्नुपर्ने बताउनु भएको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानको 14 साधारण सभाको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै उहाँले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पुँजी पलायन पनि डरलाग्दो रूपमा रहेकाले त्यसलाई रोक्नुपर्ने बताउनुभयो। उहाँले भ्रमण वर्ष 2020 शुरूसँगै भौतिक पूर्वाधारका काम पनि सँगै हुने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले विश्वका राम्रा विमानस्थलले सरह सेवा दिने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत क्षेत्रमा नयाँ चुनौती खड़ा भएको बताउनु भएको छ। संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीमा हिजोदेखि शुरू भएको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघ आइरेनाको 10 वार्षिक सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री पुनले दीर्घकालीन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कुनै पनि हालतमा पेट्रोलियम आयात निजी क्षेत्रलाई सुम्पन नसकिने बताउनु भएको छ। नेपाल आयल निगमको स्वर्ण जयन्तीका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री भट्टले पेट्रोलियम पदार्थको कारोबार राष्ट्रिय सुरक्षासँग जोड़िएको भन्नुहुँदै निगमलाई निजीकरण गर्ने विषय सोच्न पनि नसकिने बताउनुभयो। नेपाली कंग्रेसले टेलिकम कम्पनीका सम्बन्धमा मन्त्री परिषदले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ। कंग्रेसले हिजो एक विज्ञप्ति मार्फत निजी क्षेत्रलाई बढ़ावा दिँदा प्रतिस्पर्धी कम्पनी कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने जनाएको छ। यस्तै कंग्रेसले प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। कंग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति मार्फत प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत संकट उत्पन्न हुने जनाउनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
वाओ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। 298 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1779 गोर्खामा जन्मनुभएका पृथ्वीनारायण शाहले 22 र 24 राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो। नेपालको भौगोलिक एकीकरण गरेर राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिनुभएका शाहको 1831 माघ 1 गते निधन भएको थियो। पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक विदा दिएपछि विभिन्न राजनैतिक दल सरकारवाला समिति तथा अन्य संघ संस्थाले राष्ट्रिय एकता दिवसका रूपमा यो दिनलाई भव्यताका साथ मनाउँदैछन्। शाहको देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट सातले दरबारमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले शाहको सम्झना गर्दै विशेष कार्यक्रम आयोजना गर्दैछन्। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान नाफाले 298 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा कला प्रदर्शनी शुरू गरेको छ। नक्सालस्थित प्रतिष्ठानको परिसरमा शुरू भएको प्रदर्शनीमा चित्रकला परम्परागत आधुनिक 75, मूर्तिकला 19, फोटोग्राफी 4 र लोककला 4 गरी 102 कलाकारका 113 सिर्जना राखिएका छन्। माघ 1 गतेसम्म सञ्चालन हुने प्रदर्शनीको शहरी विकास राज्यमन्त्री रामवीर मानन्दरले शुभारम्भ गर्नुहुँदै मुलुकको एकीकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेकाले नेपालीले सदैव उहाँलाई सम्मान गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिष्ठानका कुलपति के कर्माचार्यले शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई प्रवर्धन गर्न प्रदर्शनबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रदर्शनीका संयोजक तथा नाफाका सदस्य सचिव विपिन कुमार घिमिरेले यो प्रदर्शनीबाट कलाकारको सिप उजागर भई उनीहरूलाई कला सिर्जनामा प्रोत्साहन हुने बताउनुभयो। समाज परिवर्तनका लागि महिला पुरूष सँगसँगै अगाडि बढ़नुपर्नेमा सरोकारवालाहरूले जोड़ दिनुभएको छ। उपसभामुख डाक्टर शिवमाया तुम्बा हम्फीद्वारा लिखित नेपालमा महिला आन्दोलन पुस्तक परिचर्चा कार्यक्रममा सरोकारवालाहरूले नेपालमा महिला अधिकार स्थापित भए पनि यसलाई अझै व्यापकता दिन जरूरी रहेको बताउनुभयो। सांसद पुष्पा भूषालले महिला आन्दोलन र त्यसपछिको महिलाहरूको अवस्था लगायतका विषय समेटिएकाले पुस्तक सबैका लागि पठनीय रहेको बताउनुभयो। प्राध्यापक डाक्टर फणीन्द्र निरौला, नर्वदेश्वरी सत्याल, रमेश पौडेल लगायतले पुस्तकले नेपालमा महिला अधिकार स्थापित गर्न भएका प्रयास र उपलब्धिलाई उजागर गर्ने काम गरेको र यसबाट आगामी दिनमा महिलाका सवालमा अगाडि बढ़न ऊर्जा प्रदान हुने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा नेपालमा महिला आन्दोलन पुस्तकी लेखिका उपसभामुख डाक्टर शिवमाया तुम्बा हाम्फेले सत्ता र शासनमा पुग्न अधिकार सँगसँगै महिलामा क्षमताको विकास पनि आवश्यक रहेकोमा जोड़ दिनुभयो। सरकारले सीमा क्षेत्रमा थप 114 बोर्डर आउटपोस्ट स्थापना गर्ने निर्णय गरेसँगै सशस्त्र प्रहरी बल नेपालले धमाधम बोर्डर आउटपोस्ट स्थापना गरिरहेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
धेरै वर्ष अगाडिदेखिको पहल पनि हो र यहाँको खुल्ला सिमानाको परिस्थितिले गर्दा हामी असुरक्षित थियौं भनेदेखि अब हामी सुरक्षित छौं भन्ने लागिरहेछ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर 5 बस्ने लाल बहादुर रावत, विगत लामो समयदेखि स्थानीय नागरिकले माग गरिरहेको सशस्त्र प्रहरी बल बर्डर आउटपोस्ट स्थापना भएपछि यस क्षेत्रका नागरिकहरू खुशी भएका छन्। भारतीय पक्षबाट असुरक्षित महसुस गरिरहेका यहाँका नागरिकहरूले अब भने सुरक्षाको अपेक्षा गरेका छन्। डाँडी गाउँ कार्यपालिका सदस्य एवं वडा नम्बर 5 की दलित महिला सदस्य कमला ओखेडा,
सशस्त्र प्रहरी बस्नु भएको छ यसमा चाहिँ जनता जनप्रतिनिधि सबै खुसी छौ, किनभने दिउँसै चोरी डकैती महिला हिंसा हामी यतिसम्म दुखद घडीमा बसेका थियौं।
लामो संघर्षपछि स्थापना भएको सशस्त्र प्रहरीको क्याम्पले भारतीय क्षेत्रबाट हुने सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने गरेका विकृति रोकिने बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा छेत्रीको विश्वास छ।
सीमाबाट हुने विकृतिहरू रोकिन्छ, अब धेरै भन्दा धेरै यहाँका जनताहरू लाभान्वित हुन्छन् भन्ने मैले विश्वास लिएँ।
गत मंगसिर 30 गते बसेको नेपाल सरकार मन्त्री परिषद बैठकले देशका विभिन्न सीमा क्षेत्रमा थप 114 बर्डर आउटपोस्ट स्थापना गर्ने निर्णय गरेको थियो। यसले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने सरकारको अपेक्षा छ। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद मास्कोटा,
114 बीओपी बोर्डर आउटपोस्ट स्थापना गर्ने निर्णय गरिएको छ। अहिलेसम्म हाम्रो 107 थियो र यसलाई अरू 114 थपेपछि 221 बीओपीहरू रहनेछन्। यसले चाहिँ खास गरिकन सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न ठूलो सहयोग पुग्छ।
भारतीय पक्षबाट हुने सीमा अतिक्रमण लगायतका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट थप्ने सरकारको निर्णयले पनि सीमा रक्षाका लागि केही आशा जागेको छ। यो सँगै आवश्यक जनशक्ति र स्रोत साधनको पर्याप्तता हुन आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
लमजुङ स्थित मध्य मर्स्याङदी जलविद्युत केन्द्रको मरमत कार्य शुरू गरिएको छ। लमजुङको बेसी शहर नगरपालिका एक दलालमा रहेको 70 मेगावाट क्षमताको मध्य मर्स्याङदी जलविद्युत केन्द्रको दोस्रो युनिटको मरमत कार्य हिजोबाट शुरू गरिएको हो। प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्य मर्स्याङदीमा जडित उत्पादन युनिटको मरमत गर्दै आएको छ। उच्च अदालत विराटनगरले अदालतको सेवा प्रवाह बारे मोरङका जनताको गुनासो सुन्न समुदायमा अदालत कार्यक्रम शुरू गरेको छ। उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश र अधिवक्ताहरू सहभागी टोलीसँग सर्वसाधारणले अदालतका सेवा प्रवाहका बारेमा खुलेर आफ्ना जिज्ञासा राखेका छन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
गरीब मान्छेलाई नजानेको नबुझेको मान्छेलाई धेरै अप्ठ्यारो पारेको छ, यो के हो?
उहाँ हुनुहुन्थ्यो मोरङ रंगेली नगरपालिका साथकी उर्मिला देवी मण्डल। मोरङका स्थानीय तहहरूमा समुदायमा अदालत कार्यक्रम सञ्चालन भएपछि मण्डलले आफ्नो गुनासो यसरी सुनाउँदै हुनुहुन्थ्यो। उच्च अदालत विराटनगरले विराटनगर महानगरपालिका सहित 17 स्थानीय तहमा पुग्ने गरी समुदायमा अदालत कार्यक्रम सञ्चालन गर्दै आएको छ। उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश तथा वकिल सहभागी लाग्ने टोलीले स्थानीय तहमा पुगेर अन्तर सम्वाद कार्यक्रम सञ्चालन गरेपछि सरसानहरूले न्यायका विषयमा खुलेर आफ्नो जिज्ञासा राखेका थिए।
गाउँ घरको मुद्दा मामिला छिटो छरिटो फैसला नहुने, गरिबलाई धेरै नै गाह्रो परिरहेको छ भने छिटो भन्दा छिटो फैसला हुने प्रक्रियामा के छ, म न्यायाधीशज्यूसँग यो जिज्ञासा राख्दैछु।
न्याय प्रणालीमा जनताको पहुँच अभिवृद्धि गर्न कार्यक्रम शुरू गरिएको उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलक प्रसाद श्रेष्ठले बताउनुभयो।
एउटा हामी प्रतिका गुनासाहरू के रहेका छन् त्यसको आधारमा हामीलाई थप सुधारतर्फ उन्मुख गराउने, अर्कोतिर केही कानून र न्याय प्रणालीतर्फ रहेका प्रति रहेका जिज्ञासाहरू बुझ्ने र त्यसको सम्बोधन गर्ने र जनसाधारणसँग नजिकिएर यसको प्रणालीका बारेमा सचेतना वृद्धि गरेर न्यायसम्मको पहुँचमा अभिवृद्धि गर्ने यो दुईटा लक्ष्य यो कार्यक्रमले राख्छ।
सहभागीहरूले अदालतको सेवा प्रभावबारेमा स्थानीय स्तरमा जानकारी नहुँदा अदालती प्रक्रिया झन्झटिलो हुने गरेको गुनासो राखेका थिए। रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले जनताको पहुँच न्यायाधीश र अदालतसम्म पुर्याउन गरिएको यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो।
जनताको पहुँच न्यायाधीशसँग हुँदैन, न्यायाधीशलाई पनि जनतासँग डाइरेक्ट पहुँच नभएर न्यायालयमा मात्रै बसेर निर्णय गर्नुहुन्छ। यसरी न्यायाधीशलाई पनि आफ्ना भावना जनताले लागेका जिज्ञासाहरू सोध्न पाएकोमा यो कार्यक्रम राम्रै उपलब्धिमूलक हुन्छ भन्ने जस्तो मलाई लाग्छ।
कार्यक्रममा जग्गाको विषय, सरकारी कार्यालयको सेवा प्रवाह, नागरिकता, जन्मदर्ता लगायत आफूले भोग्नु परेको विभिन्न समस्याबारे कुरा राखेका थिए। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
यसै सन्दर्भमा हामीले मोरङ जिल्लामा जनताको गुनासो सुन्न उच्च अदालत विराटनगरले शुरू गरेको समुदायमा अदालत कार्यक्रम कतिको प्रभावकारी भइरहेको छ भनी केहीलाई सोधेका छौं।
जनार्दन प्रसाद शाह, न्यायपालिका प्रति एउटा विश्वास जाग्यो, नजानेका कुराहरू पनि बुझे, न्यायका प्रणालीहरू बारे बुझे, न्यायका प्रकृतिहरूको बारेमा बुझ्यो, यो चाहिँ एउटा राम्रो कुरो हो, यसले गर्दा समाजमा एउटा राम्रो मेसेज पनि जान्छ।
कुन्दन प्रसाद शाह, कसरी कति मुद्दा दिनु पर्नु पर्यो, राम्रोसँग विचार गरेर अदालत जानुपर्छ, नत्र भने मुद्दा ढिलो हुने, खर्च पनि हुने, व्यवसायलाई उठाउनु पर्छ, त्यसरी मुद्दा गर्दाखेरि सोचेर मुद्दा गर्नुपर्छ थाहा पायो।
उमा पराजुले हो, मेरो घर रङ्गेल आमतलामा पर्छ, उपयोगी कार्यक्रम रहेको छ, बिचौलाहरूले यो मुद्दालाई मिलाइदिन्छु भन्दै पीड़ित पक्षबाट केही रकम लिने, उहाँलाई लान ल्याउँदा यो भयो, वकिल खोज्दा यति पैसा खर्च लायो भनेर जुन गरिब जनताहरूले चाहिँ आफूसँग नभए पनि ऋण खर्च गरेर सही न्याय र समयमा न्याय पाउन नसक्नु भएको अवस्था थियो। यस कार्यक्रमबाट स्पष्ट के भने वास्तवमा न्याय भने हाम्रो स्थानीय स्तरमै रहेछ, न्यायिक समितिले दिँदो रहेछ।
मरुण कुमार मण्डल, न्यायाधीश फिल्डमा आएर यसरी कुरा गर्नु राम्रै कुरा हो, प्रभाव चाहिँ पार्छ, जनताबाट आएको कुराहरू उहाँहरूले लिनुभयो भने त्यसले पनि उहाँहरूलाई अलि फाइदा नै पुर्याउँछ। वार्डको सब प्रतिनिधिहरू यहाँ भेला भएकै छन् होइन, राम्रै होला।
पुनम सापकोटा, महिला अधिकार कर्मी, कानून व्यवस्थाको बारेमा जानकारी गराउनु भएको छ, यसबाट हामीले कानूनमा यो यो कुरा उल्लेखित रहेछ र अदालत भनेको प्रमाणको आधारमा फैसला दिने हो र जुनसुकै घटना हुँदाखेरि पनि प्रमाण चाहिने रहेछ, प्रमाण बिना केही हुँदैन भन्ने कुरा हामीले बुझेका छौँ।
हरिराम महतो, पोजिटिभ नै प्रभाव पार्छ, किन भन्दाखेरि यस कार्यक्रमहरू सञ्चालन भयो भने प्रचार प्रसारको माध्यमले पनि अलिक प्रभावकारी हुन्छ।
उषा जाठाको, मैले भोग्नु परेका गुनासा अप्ठ्यारो परिस्थितिहरूमा चाहिँ न्याय पाउन सकिँदो रहेछ भने जनविश्वास चाहिँ बढ्न जाने अवस्था चाहिँ यो कार्यक्रमले प्रष्ट पारेको जस्तो लाग्छ।
यस वर्षको भद्रकुमारी घले व्यक्तित्व पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरिएको छ। पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। भद्रकुमारी घले कृतित्व पुरस्कार साहित्यकारद्वय काजी रोशन र शेरबहादुर गुरूङ तथा पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही 50,000 रूपियाँ रहेको छ। भद्रकुमारी घले सेवा सदनको 16 वार्षिकोत्सव तथा साधारण सभाको अवसरमा हिजो काठमाडौँमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले उहाँहरूलाई सो पुरस्कार प्रदान गर्नुभयो। त्यस अवसरमा मन्त्री गुरूङले भद्रकुमारी घले सेवा सदनले गरिरहेको कामको उच्च प्रशंसा गर्नुहुँदै आगामी दिनमा सरकारले त्यसको मूल्याङ्कन गरी सहकार्य गर्दै अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्यहरूमा आएको भीषण आँधी र त्यसले ल्याएको हावाहुरी र भीषण वर्षाका कारण हालसम्म 8 जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू अलाबामा, लुजियाना र टेक्ससका भएका बताइएको छ। आँधीका कारण विद्युत प्रसारण प्रभावित हुनुका साथै सड़कमा बाढ़ी आएको र हजारौं घरहरूमा पानी पसेको जसका कारण लाखौं मानिस प्रभावित भएको जनाइएको छ। इरानी सेनाले भूलवश युक्रेनी यात्रुवाहक विमानमा क्षेप्यास्त्र लाग्न पुगेको स्वीकार गरेको छ। सेनाले विज्ञप्ति जारी गर्दै इरानी रेभोल्युसनरी गार्ड्सले संवेदनशील ठानेको क्षेत्र नजिक पुगेको विमानमा मानवीय गल्तीले क्षेप्यास्त्र लागेको जनाएको छ। 176 जना निर्दोष मानिसको ज्यान जाने गरी भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ा कार्यवाही गरिने इरानी सेनाले जनाएको छ। यसअघि इरानले क्षेप्यास्त्र प्रहारबाट विमान दुर्घटना भएको भन्ने भनाएको खण्डन गरेको थियो। यसैबीच इरानले गल्ती स्वीकार गरे लगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस घटनामा संलग्न दोषीलाई कार्यवाही र पीड़ितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ। विश्लेषकहरूले हवाई कार्यवाहीका बेला इरानको हवाई मार्ग किन खुला राखियो भन्ने बारे प्रश्न उठ्न थालेको बताएका छन्। इरानले इरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको स्वीकार गरेपछि राजधानी तेहरानमा सयौं प्रदर्शनकारी जमा भएका छन्। प्रदर्शनकारीले इरानको यो कदमप्रति आक्रोश व्यक्त गर्दै त्यहाँका कमाण्डर इन चीफको राजीनामा माग समेत गरेका छन्। क्षेप्यास्त्र प्रहारबाट बुधबार युक्रेनी विमान खसेपछि 176 जनाको मृत्यु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने प्रदर्शनमा उत्रिएका इरानी नागरिकप्रति ट्वीटर मार्फत समर्थन जनाउनु भएको छ। ग्रीसको आयोनियन समुद्रमा आप्रवासी चढ़ेका डुंगा दुर्घटना हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। प्याक्सी टापु नजिक भएको डुंगामा इटालीका लागि हिँडेका आप्रवासी थिए। युद्ध र गरीबीका कारण विकसित देश प्रवेश गर्ने क्रममा हालसम्म हजारौं आप्रवासीले ज्यान गुमाइसकेका छन्। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले देशको समग्र आर्थिक सूचकहरू स्वस्थकर रही देशको अर्थतन्त्र सही ट्र्याकमा अगाडि बढ़ेको बताउनु भएको छ। उहाँले संघीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय संघीयताका विषयमा देखिएका अस्पष्टताहरू स्पष्ट भई कार्यान्वयन हुन थालेको उल्लेख गर्नुभयो। राष्ट्रिय समाचार समिति संघको कुराकानीमा अर्थमन्त्री डाक्टर खतिवड़ाले समग्र आर्थिक परिसूचक सकारात्मक रहेको पनि बताउनुभयो। धानको उत्पादनमा सामान्य ह्रास आएको तर त्यो बाहेक अन्य सबै परिसूचकहरू राम्रा रहेकोले लक्ष्यको नजिकै आर्थिक वृद्धि हासिल हुने पनि अर्थमन्त्री खतिवड़ाले उल्लेख गर्नुभयो। समष्टिगत आर्थिक परिसूचकहरू आर्थिक वृद्धिका लागि सकारात्मक रहेको र दुईवटा अन्य परिसूचक मध्ये बाह्य लगानीको प्रतिबद्धता अहिले वत्तै बढ़ेको पनि अर्थमन्त्रीले उल्लेख गर्नुभयो। तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला 2020 शनिबारदेखि काठमाडौँमा शुरू भएको छ। प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गर्दै नेपाली मौलिक गरगहनालाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्धन र विस्तार गर्न सरकारले सहयोग पुर्याउने विश्वास दिलाउनुभयो। उहाँले कृषिप्रतिको सोचाइको मानसिकता बदल्नु पर्ने र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न मन्त्रालयले कुनै पनि फाइल एक साताभित्र टुङ्गाइसक्ने नीति कडाईका साथ लागू गरेको पनि उल्लेख गर्नुभयो। नेपाल रत्न तथा आभूषण संघद्वारा आयोजित प्रदर्शनीमा 26 ज्वेलर कम्पनीका सुनचाँदी हीरा जोहरात आदि बहुमूल्य धातु तथा रत्न पत्थर आदिका गहना समावेश गरिएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले रत्न तथा गरगहना निकासीजन्य वस्तुका रूपमा रहे पनि यसको कच्चा पदार्थ आयातमा सहुलियत र छूटको व्यवस्था नभएकोले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती भइरहेको उल्लेख गर्नुभयो। आयोजक संस्था नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालका मौलिक र आधुनिक गरगहना बारे विस्तृत जानकारी गराई आन्तरिक तथा बाह्य बजार प्रवर्धन गर्ने अन्तर्राष्ट्रिय बजारमा पहुँच बढ़ाउने प्रदर्शनीको मुख्य उद्देश्य रहेको जानकारी गराउनुभयो। यो साताभर नै नेपाली धितो बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाई हासिल गर्यो। साताभर कुल 179 कम्पनीका 1,64,82,000 किता शेयरहरू 4,22,56,32,000 मूल्यमा किनबेच भएका छन्। कारोबार हुने 5 दिन मध्ये बुधबार मात्रै नेप्से सामान्य अङ्कले घट्यो। अन्य दिन भने बजार सकारात्मक रूपमा अघि बढ्यो। स्टकमा साताभर विभिन्न 4 कम्पनीहरूको शेयर समेत सूचीकृत भएको छ।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
नेपाल भ्रमण वर्ष 2020 लक्षित गर्दै रूपन्देहीको बुटवल स्थित जितगढ़ीमा भिक्टोरी म्याराथन एण्ड युनिटी रन प्रतियोगिता सम्पन्न भएको छ। नेपाली सेनाको मध्यपश्चिम प्रेतना हेडक्वार्टर बुटवलको संयोजकत्वमा शनिबार भएको प्रतियोगितामा 41.195 किलोमिटर दौड़मा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम, राजन रोकाया द्वितीय र कल्याण बानिया तृतीय भएका छन्। महिलातर्फको 42.195 किलोमिटर दौड़मा कान्छीमाया कोजु प्रथम, नेपाली सेनाका सरिता बासी द्वितीय र सशस्त्र प्रहरी बलका कृष्णेश्वरी गरी सिन्धकला तृतीय भएका छन्। पुरूष र महिलातर्फ विजेतालाई क्रमशः 150,000 र 25,000 रूपियाँ पुरस्कार प्रदान गरिएको छ। 21 किलोमिटर पुरूष दौड़मा नेपाली सेनाका गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्वितीय र मिलन कार्की तृतीय भएका छन् भने महिलातर्फ पनि सेनाकै विश्वरूपा बुढा प्रथम, पूर्ण लक्ष्मी नेउपाने द्वितीय र नेपाल प्रहरीकी रेखा विष्ट तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन्। विजेताले क्रमशः 50,000, 25,000 र 15,000 रूपियाँ पुरस्कार प्राप्त गरे। पुरूषतर्फ 10 किलोमिटर दौड़मा नेपाली सेनाका शिव राय माझी प्रथम, श्री प्रकाश राई द्वितीय र गणेश सिंह ठकुरीले तृतीय स्थान प्राप्त गरे। यस्तै महिलातर्फ 10 किलोमिटर दौड़मा नेपाली सेनाकै सानुमाया कार्की प्रथम, सीता सेन द्वितीय र सीता चौधरी तृतीय भइन्। उनीहरूलाई क्रमशः 15,000, 10,000 र 5,000 रूपियाँ पुरस्कार प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। प्रतियोगितामा उप प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले विजयी खेलाड़ीहरूलाई पदक तथा पुरस्कार प्रदान गर्नुभएको थियो। सुनसरीको इनरवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मलेसिया 11 8 विकेटले पराजित गरेको छ। मलेसिया 11 प्रस्तुत गरेको 50 रनको सामान्य लक्ष्य सुदूरपश्चिमले 7.2 ओभरमा मात्र 2 विकेट गुमाउँदै पूरा गर्यो। सुदूरपश्चिमको जितमा खड्ग बोहरा र लोकेश बमले अभिजित 15-15 रनको योगदान दिए भने गजेन्द्र बोहराले 11 रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको मलेसिया 11 22 ओभरमा सबै विकेट गुमाउँदै 49 रनमा खुम्चिएको थियो। मलेसिया 11 बिरनदीप सिंहले 22 रन बनाउनु भएक अन्य 10 ब्याट्सम्यानले दोहोरो अंक छुने गरी रन बनाउनबाट चुके, जसमा 4 जना ब्याट्सम्यान 0 रनमै आउट भए। सुदूरपश्चिमका शेर मल्लले 5 र विनोद लामाले 4 विकेट लिए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज देशका पहाड़ी भागमा मौसम सफा रहे पनि तराई भेगका धेरै स्थानमा कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 16.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 15-17 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:28 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। उपसभामुख शिवमाया तुम्बा हम्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकको निर्णय, प्रदेश नम्बर 3 नाम बागमती र राजधानी हेटौँडा राख्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष सहमत, 298 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै, र संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्यमा आएको आँधीका कारण 8 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।